यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। भोटेकोशी बाढ़ीमा परि अहिलेसम्म 1,365 जनाको मृत्यु भएको पुष्टि। बेपत्ता 4,000 खोजी कार्य जारी। प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखहरूसँग उद्धार तथा राहतको पछिल्लो अवस्थाबारे जानकारी हासिल। संघीय संसदका दुवै सदनको बैठक जारी। भोटेकोशी बाढ़ीपछिको उद्धार एवं राहत र जेएनजी विद्रोहको म्यान्डेटमा सरकार गम्भीर बन्नुपर्नेमा सांसदहरूको जोड। र अमेरिका र इरानबीच 6 महिनापछि फेरि शुरू भएको युद्धले एसियाली बजारमा कच्चा तेलको मूल्य बढ्दो। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीका कारण आज बिहानसम्म 1,365 जनाको शव फेला परेको छ। जसमध्ये रसुवामा 174, नुवाकोटमा 197, धादिङमा 70, चितवनमा 363 जना, गोर्खामा 75, तनहुँमा 38, नवलपरासी पूर्वमा 226 र नवलपरासी पश्चिममा 222 जना गरी 1,365 जनाको शव फेला परेको हो। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1,147 शव माटोमुनि सुरक्षित व्यवस्थापन गरिएको छ। हालसम्म बेपत्ता भएका 4,077 जनाको खोजी कार्य भइरहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले देशका 3 सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय छलफल गर्नुभएको छ। गत भदौ 10 रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछि सृजित परिस्थिति, समग्र खोज, उद्धार, राहत वितरण र उपचार लगायतका विषयमा विस्तृत ब्रिफिङ लिने र आवश्यक निर्देशन दिने उद्देश्यले प्रधानमन्त्रीले छलफल गर्नुभएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले भदौ 10 विपत्तिमा ज्यान गुमाएका नागरिकलाई प्राकृतिक विपत्तिका मृतक मान्न नसकिने बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सभापति लामिछानेले भदौ 10 रसुवा स्थित भोटेकोशी नदीमा आएको बाढ़ीमा ज्यान गुमाएका व्यक्तिहरूलाई जलवायु अन्यायका पीड़ित भएको बताउनुभयो। आफ्नो कुनै गल्ती नभएर पनि जलवायु परिवर्तनको सबभन्दा ठूलो मूल्य तिर्न बाध्य भएका निर्दोषहरूलाई मानव सभ्यताले ढिलो चाँडो विशेष दर्जा दिने पनि सभापति लामिछानेले उल्लेख गर्नुभयो। सभापति रवि लामिछानेले प्राकृतिक विपत्तिपछि विपत्तिलाई अवसर बनाएर एकअर्कालाई आरोप प्रत्यारोप गर्ने प्रवृत्ति देखिएको भन्दै अहिले राजनीतिक आरोप प्रत्यारोपको समय नभएको बताउनुभयो। लामिछानेले विपत्का बेला राज्यले गरेन भन्ने गुनासोलाई खण्डन गर्दै राज्य यति बेला कहाली लाग्दो भग्नावशेष र सुरुङभित्र आफ्ना नागरिकको प्राण खोजिरहेको प्रश्न पार्नुभयो। सभापति लामिछानेले राज्य सर्वस्व गुमाएर खुल्ला आकाशमुनि पुगेका नागरिकको छहारी बन्न रात दिन खटिरहेको भन्दै बाढ़ीले बगाएका सड़क र चुण्डिएका पुलसँगै विपत्तिले टुटाएको नागरिकको भरोसा जोड्ने प्रयास पनि भइरहेको बताउनुभयो। सभापति लामिछानेले आगामी दिनमा यस्ता विपत्तिको नियति दोहोरिन नदिन बलियो पूर्व तयारी र सुरक्षित संरचनाको नयाँ खाका बनाउनु पर्नेमा समेत जोड़ दिनुभयो। उहाँले राज्यले आफ्ना सीमा स्रोतको अभाव र थकानलाई पन्छाएर नागरिकको जीवन रक्षाका लागि ढाल बनेर उभिनुपर्ने अवस्था आएको बताउनुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले जेएनजी विद्रोहको 1 पूरा हुँदा उनीहरूको माग अनुसारको काम भएको छ कि छैन भन्नेतर्फ सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो। बैठकमा सांसदहरूले जेएनजी आन्दोलन जनतामा चुलिएको चरम निराशा, असन्तुष्टि र तत्कालीन सरकारको दमन विरूद्ध रहेको र यो आन्दोलन सरकार परिवर्तनका लागि मात्र नभएको भन्दै संस्कार परिवर्तन, सरकारको शैली परिवर्तन, मुलुकमा व्याप्त विधिविहीनता र दण्डविहीनताको विरूद्ध भएको बताउनुभयो। सांसदहरूले देशमा परिवर्तनका लागि युवाहरूद्वारा गरिएको जेएनजी आन्दोलनकै आड़मा बनेको सरकारले उनीहरूको माग अनुसार काम गर्न नसकेको भन्दै मृतकका आफन्त तथा घाइतेहरूसँग गरिएका सम्झौता र सहमति पूरा गर्नेतर्फ सरकार गम्भीर बन्नुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले यही भदौ 10 आएको भोटेकोशी बाढ़ीमा परि बेपत्ता भएकाहरूको सरकारले खोजी कार्य गरिरहेको भए पनि त्यसले गति लिन नसकेको भन्दै पीड़ित परिवारको गुनासोप्रति सरकार थप गम्भीर बन्नुपर्ने माग गर्नुभयो। बाढ़ीमा परि प्रभावित भएकाहरू सबैलाई एउटै होल्डिङ सेन्टरमा एकै ठाउँमा राख्दा महिला तथा बालबालिकाको स्वास्थ्य सुरक्षा र गोपनीयतामा असर पर्न सक्ने भएकोले त्यसतर्फ संवेदनशील बन्न समेत सांसदहरूले सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले ग्यास अभावका कारण कैयौं नागरिकहरू समस्यामा परेको प्रति पनि सरकार गम्भीर बन्नुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय सभाका सांसदहरूले भोटेकोशी बाढ़ी लगत्तै उद्धारका लागि आउन लागेका विदेशी विज्ञ र प्राविधिकहरूलाई सरकारले अनुमति नदिँदा मानवीय क्षति बढ़ेको बताउनु भएको छ। बैठकमा नेपाल कम्युनिष्ट पार्टी एमालेका सांसद डाक्टर प्रेम प्रसाद दंगालले भोटेकोशी बाढ़ीमा परेकाहरूको खोज तथा उद्धारका लागि अन्तर्राष्ट्रिय तवरबाट प्राविधिक उद्धार र खोजकर्ताहरू र गोताखोरहरू समेतका लागि आएको प्रतिबद्धतालाई सरकारले अस्वीकार गर्दा सुरुङमा फँसेका सयौं मजदूरको ज्यान गएको जिम्मा सरकारले लिनुपर्ने बताउनुभयो। बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद श्री कृष्ण प्रसाद अधिकारीले भोटेकोशीमा आएको विनाशकारी बाढ़ीमा हराइरहेका 5,000 भन्दा बढ़ी मानिसको खोजी कार्य तीव्र बनाउन सरकारलाई आग्रह गर्नुभयो। त्यसै गरी नेपाली कंग्रेसका सांसद पदम बहादुर परियारले सरकार परिवर्तन हुन सजिलो भए पनि शासनको चरित्र परिवर्तन हुन कठिन हुने बताउनुभयो। त्यसै गरी जनता समाजवादी पार्टीका सांसद मोहम्मद खालिदले बाढ़ीबाट विस्थापितहरूको वैज्ञानिक पुनर्वास रोजगारी सरकारको दायित्व हुने बताउनुभयो। प्रधानमन्त्री राहत कोषमा करिब 12 अर्ब रूपियाँ जम्मा भएको छ। गत भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल 11,98,97,96,000 रूपियाँ मौजदात रहेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। यसअघि बाढ़ी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि यस कोषबाट 1 अर्ब रूपियाँ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ। रसुवाको भोटेकोशी नदीमा गएको बाढ़ीबाट अवरूद्ध विद्युत जडान गर्ने कामले तीव्रता पाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार रसुवा बाढ़ीका कारण अवरूद्ध विद्युत सेवा पुनः सञ्चालन अभियानलाई तीव्रता दिएको हो। मन्त्रालयले भदौ 10 आएको विनाशकारी बाढ़ीको भोलिपल्टैदेखि सम्भव भएसम्म सबै स्रोत साधन र जनशक्ति परिचालन गरेर विद्युतीकरणको काम अघि बढ़ाएको थियो। विनाशकारी बाढ़ीले विद्युत पूर्वाधारमा ठूलो क्षति पुगेको बेला मन्त्रालयले वैकल्पिक उपाय अपनाई विद्युतीकरणलाई तीव्रता दिएको जनाएको छ। चितवनमा फेला परेका शवको व्यवस्थापनसँगै हराइरहेका व्यक्तिका आफन्तको डीएनए नमूना संकलन भइरहेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म सो जिल्लामा कुल 363 शव फेला परेका छन्। 5,000 मिटर भन्दा अग्लो लाङटाङ लेरुङ हिमालबाट खसेको हिउँ पहिरोले निम्त्याएको विनाशकारी भोटेकोशी बाढ़ीपछि राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रबाट जलवायु न्यायको विषय टड्कारो रूपमा उठेको छ। विगतमा जलवायु न्यायको सवाललाई पर्याप्त प्राथमिकता नदिएको भन्दै अब नेपालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो आवाज सशक्त बनाएर न्यायको हकदार बन्नुपर्नेमा विज्ञहरूको जोड़ छ। संवाददाता बालिका मादैनको यो रिपोर्ट।
विश्वचर्चित जलवायु अभियन्ता ग्रेटा थनबर्गले जलवायु प्रकोपमा नेपालले हालै बेहोर्नु परेको क्षतिको बारेमा बोल्दै अब पनि विश्वले देख्न सकिन भनेर उम्कन नमिल्ने भन्दै नेपाललाई क्षतिपूर्ति उपलब्ध गराउन विश्व समुदाय समक्ष आग्रह गर्नुभएको छ। सामाजिक सञ्जालमा भिडियो अपील गर्दै थनबर्गले कुनै सहायता तथा उदारताको नाममा नभई अब विकसित मुलुकहरूले नेपाललाई तिर्नुपर्ने जलवायु ऋण भएको बताउनुभयो।
Stop calling it generosity. What is owed to Nepal is climate debt. Money that is due because of harm that was caused, not a gift that so-called developed countries get to decide whether or not.
विनाशकारी भोटेकोशी बाढीपछि यतिबेला राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रको राजनीति विज्ञ अध्ययन अनुसन्धानकर्ता वृत्तमा टटकारो रूपमा उठिरहेको विषय हो जलवायु न्याय। जलवायु परिवर्तनको कारण नै नेपालले यतिका क्षति नोक्सानी खेप्नु परेको भन्दै क्षतिपूर्तिको विषय पेचिलो बनेर उठिरहेको सन्दर्भमा नेपाललाई ऋण होइन जलवायु न्याय चाहिन्छ भनिरहँदा यसलाई कसरी बुझ्न सकिन्छ भन्ने प्रश्नमा जलवायु विश्लेषक राजन थापा भन्नुहुन्छ।
हाम्रो इमिसन भनेको 0.01% भन्दा तल छ, तथापि हामीले भोगेको समस्या अथवा चुनौतीहरू हेर्ने हो भने हरेक वर्ष ज्यादा देखिराखेको छ। चाहे त्यो दोधारा चाँदनीमा 24 घण्टामा परेको 624 मिलिमिटरको वर्षा किन नहोस्, अब यता रोसी खोलामा आएको अथवा यो गएको वर्ष र यो वर्ष भएको यो वितण्डा, यी कुराहरूलाई हेर्दाखेरि जसमा चाहिँ हाम्रो हातै छैन, यसको असर चाहिँ हामीले प्रत्यक्ष रूपमा खेपिराखेको छौँ भने हाम्रो ती संरचनाहरू बगायो भत्कायो अनि त्यसलाई बनाउनका लागि ऋण लिँदैछौँ भने त्यो ऋणकोलाई थुपार्दैछौँ त भन्दाखेरि त्यही असर खेपेका मान्छेलाई हो नि त। तर सहयोग चाहिँ कुन अर्थमा चाहियो त भन्दाखेरि म अनुदानको रूपमा चाहियो, ऋणको रूपमा भएन। यदि ऋण हो भने त्यसमा चाहिँ जलवायु न्याय हामीले गुमायौँ। र हाम्रा हरेक संरचनाहरू उच्च जोखिममा छन्। यसलाई चाहिँ जलवायु मैत्री बनाउनका लागि विश्व समुदायले नेपाललाई सहयोग गर्नुपर्छ र त्यो सहयोग गर्दाखेरि अनुदानको हिसाबमा गर्नुपर्छ भन्ने चाहिँ मेसेज हो।
नेपालले आफ्नो कुरा विश्व सामु सशक्त रूपमा राख्न यस क्षेत्रका अध्ययन अनुसन्धानकर्ता विज्ञहरूले एकै आवाज र अडान लिनुपर्ने भन्दै विश्लेषक थापाले नजिकिँदै गरेको संयुक्त राष्ट्रसंघको महासभा जलवायु सम्मेलन COP31 जस्ता महत्वपूर्ण मञ्चहरूमा नेपालले आफ्नो कुरालाई बलियो गरी राख्न सरकार प्रमुखको उपस्थिति जरूरी र प्रभावकारी हुने पनि बताउनुभयो।
यसको एउटा औचित्य भनेको जे घटना भयो त्यसलाई अन्तर्राष्ट्रियकरण गर्ने हो भन्ने, तथापि सबै कुरालाई एउटै भोइसको रूपमा जानको लागि कोअर्डिनेटेड वे पनि हामीले अप्नाउनु पर्छ। अब निकट भविष्यमा हुने दुईवटा मेजर इभेन्टहरू संयुक्त राष्ट्रसंघको महासभा, त्यसमा चाहिँ हाम्रो सरकार प्रमुखकै नेतृत्वमा हुनुपर्छ र त्यहाँनिर चाहिँ जुन हाम्रो नेसनल स्टेटमेन्ट छ त्यो नेसनल स्टेटमेन्टलाई चाहिँ एज अ अपिलको रूपमा उहाँले प्रस्तुत गर्नुपर्छ। जलवायु सम्मेलन जुन COP31 हुँदैछ टर्की, यसमा सशक्त रूपमा आवाज उठाउनु भयो भने, किन भन्दाखेरि अहिले पछिल्लो समयमा नेपालको सरकार प्रमुखलाई एउटा जेएनजीको नेता त्यो अनुसारले सबैले चाहिँ एकदमै ध्यान खिचिराखेको हुँदाखेरि उहाँले बोलेको बोली विक्रय देखेर यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न सकियो भने जलवायु परिवर्तनमा नेपालले साँच्चीकै एउटा न्यायको जुन माग गरिराखेको छ त्यो चाहिँ प्राप्त गर्न सक्छ।
गएको वर्षहरूमा सोलुखुम्बुको थामेमा आएको बाढ़ी, हिमताल विस्फोटबाट गएको रसुवा बाढ़ी र हालै भदौ 10 गतेको हिम पहिरोले सृजित विनाशकारी बाढ़ीलाई जलवायु परिवर्तनले निम्त्याएको चरम घटनाको रूपमा लिएको छ। 0.04% मात्र कार्बन उत्सर्जन गर्ने नेपालले जलवायु परिवर्तनका चरम नोक्सानीहरू बेहोर्नु पर्दा अब जलवायु न्यायको माग दावी गर्न अन्तर्राष्ट्रिय मञ्चहरूमा लाउड एण्ड क्लियर आवाज उठाउन कति पनि ढिला गर्नुहुँदैन। बालिका मादेन, रेडियो नेपाल,
काठमाडौँ। भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित भई अहिले विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा बसिरहनु भएकाहरूलाई उहाँहरूको इच्छा बमोजिम अस्थायी बसोबासको व्यवस्थाका लागि सरकारले सर्वेक्षण गरिरहेको छ। आपतकालीन अवस्थामा उहाँहरूको लागि होल्डिङ सेन्टर सञ्चालन गरिएको थियो। अब केही हप्ताभित्रै प्रत्येक परिवारलाई छुट्टा छुट्टै अस्थायी बसोबासको व्यवस्था गर्ने सर्वेक्षण शुरू भइसकेको छ। एक हप्ताभित्र सर्वेक्षण सम्पन्न हुने गरी काम भइरहेको छ। प्रतिनिधि सभा अर्थ समितिले रसुवा बाढ़ीबाट अर्थतन्त्रमा पारेको प्रभाव विश्लेषण एवं जलवायु वित्तसँग सम्बन्धित अध्ययन तथा विश्लेषण गर्ने भएको छ। अध्ययन तथा विश्लेषण गर्न सांसद सुशील खड्काको संयोजकत्वमा 7 सदस्यीय उपसमिति गठन गरिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले उपभोक्ताले जुनसुकै कम्पनीको खाली ग्यास सिलिण्डर ल्याए पनि ग्यास भरेर उपलब्ध गराउने व्यवस्था गर्न नेपाल आयल निगमलाई निर्देशन दिनुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज बसेको बैठकमा मन्त्री यादवले सो निर्देशनको उल्लंघन भएको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बताउनुभयो।
फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टेज।
भोल्टेज भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
र अझ रमाइलो कुरा,
फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट।
Clear calls for fast internet ekai sath.
Sewa sucharu garna aafno phone ma *444 hash dial garnu hos. 4G Volte.
Nepal Telecom. Rashtrako sanchar.
Aba baki samachar. मुलुकका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको 113 जन्म जयन्ती विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ। राणा शासनको अन्त्य गरी 2007 सालमा प्रजातन्त्र स्थापना गर्ने आन्दोलनको नेतृत्व गर्नुभएका बीपीले नेपालको साहित्यिक जगतमा पनि महत्वपूर्ण योगदान दिनुभएको छ। बीपीका नरेन्द्र दाई सुम्निमा, मोदी आयन उपन्यास र दोषी चस्मा जस्ता कथाहरू निकै लोकप्रिय छन्। रेडियो नेपालका प्राविधिक अधिकृत प्रकाशलाल थान्दारको 57 वर्षको उमेरमा निधन भएको छ। हिजो साँझ सुनसरीको दुहबी नगरपालिका सिमर बना पुल नजिक मोटरसाइकल दुर्घटनामा उहाँको निधन भएको हो। दुर्घटनामा गम्भीर घाइते थान्दारलाई उपचारका लागि विराट शिक्षण अस्पताल बुढी गंगा लगिएकोमा अस्पताल पुर्याउन 7 चिकित्सकहरूले मृत घोषणा गरेका थिए। थान्दार रेडियो नेपालको तारिणी प्रसाद कोइराला स्मृति संचार ग्राममा प्राविधिक अधिकृतका रूपमा कार्यरत हुनुहुन्थ्यो। अब एउटा अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी सेनाले इरानका 5 पेट्रोल ट्याङ्करमाथि आक्रमण गरी एउटा ट्याङ्करलाई डुबाइदिएको छ। इरानी सेनाले आफ्ना युद्धपोतमा निशाना साँधेको बदलामा अमेरिकी सेनाले इरानी पेट्रोल ट्याङ्करमाथि आक्रमण गरेको हो। अमेरिकी आक्रमणको जवाफमा इरानले जोर्डनमा रहेको अमेरिकी सैन्य अखडा र स्ट्रेट अफ होर्मुजमा अमेरिकी वाहन र पेट्रोल ट्याङ्करहरूमा प्रहार गरेको छ। अमेरिका र इरानबीच छ महिनापछि फेरि एकअर्कामाथि आक्रमण गर्ने क्रम शुरू भएको छ। फलस्वरूप एसियाली बजारमा कच्चा तेलको मूल्य आकाशिएको छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। भोटेकोशीमा बाढ़ीमा परि अहिलेसम्म 1,365 जनाको मृत्यु भएको पुष्टि। बेपत्ता 4,000 खोजी कार्य जारी। प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखहरूसँग उद्धार तथा राहतको पछिल्लो अवस्थाबारे जानकारी हासिल। संघीय संसदका दुवै सदनको बैठक जारी। भोटेकोशी बाढ़ीपछिको उद्धार एवं राहत र जेएनजी विद्रोहको म्याण्डेटमा सरकार गम्भीर बन्नुपर्नेमा सांसदहरूको जोड। अमेरिका र इरानबीच छ महिनापछि फेरि शुरू भएको युद्धले एसियाली बजारमा कच्चा तेलको मूल्य बढ्दो। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हस्त नमस्ते।